कार्यक्रम जनसरोकारमा स्वागत गर्छु म क्रान्ति शाह। मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्जबाट हरेक दिन बेलुकी 7 बजेदेखि प्रसारण हुने कार्यक्रम जनसरोकारमा यहाँले जनतासँग जोडिएका जनसरोकारका विषयहरूमा गरिएका कुराकानीहरू सुन्न सक्नुहुनेछ। हामीले कार्यक्रम जनसरकारमा जनताको सरकारसँग जोडिएका विषयहरूको उठान गर्दै त्यो विषयसँग सम्बन्धित व्यक्तित्वसँग कुराकानी गर्दै आइरहेका छौँ। गत आइतबार साँझ पर्सा र बाह्रमा आएको विनाशकारी हुडीले ठुलो धनझनको क्षति पुर्याएको छ। खास गरी भारामा सबैभन्दा बढी क्षति पुर्याएको आँधीहुरीले पर्साका पनि केही गाउँहरूमा धनजनको क्षति पुरेको छ। पर्सामा मानवीय क्षति एकजनाको मात्रै भए पनि भौतिक क्षति भने प्रशस्तै भएको छ। वीरगन्ज महानगरपालिकाको सुकचैना, जगन्नाथपुर त्यस्तै बहुदरमाई नगरपालिकाको पनि केही ओडाहरूमा त्यस दिनको हुरीले घरहरूमा क्षति पुर्याएको छ र पर्सामा पनि प्रभावितहरू भएका छन्। कार्यक्रम जनसरोकारमा आज हामी यसै विषयमा छलफल कुराकानी गर्दैछौँ र कुराकानीका लागि अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईजी हुनुहुन्छ। प्रमुख जिल्ला अधिकारीजी नारायण प्रसाद भट्टराईजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
अब मैले कुरो ठ्याक्कै पर्सा जिल्लाबाटै उठान गरेँ। अहिले जुन आइतबारको हावाहुरीले झन झनको जुन ठुलो क्षति पुर्यायो र बाह्रमा सबैभन्दा बढी क्षति पुर्यायो र त्यो सँगसँगै क्षति भइसकेपछि राहत पुनर्स्थापनाका कामहरूको कुरा गर्दाखेरि सबैभन्दा बढी केन्द्रित राहत र पुनर्स्थापना बाह्र जिल्लामै मात्रै देखियो, तर क्षति त पर्सा जिल्लामा पनि भएको थियो। पर्सा जिल्लामा पनि यहाँहरूले उपलब्ध गराएको तथ्याङ्क अनुसार 500 बढी घरमा क्षति पुगेको भन्ने जानकारी र खबरहरू आयो, तर राहत र पुनर्स्थापना बाह्र जिल्लामा मात्रै केन्द्रित भएको, यता पर्सा जिल्लाका प्रभावितहरूसँग पूर्ण रूपमा राहत र पुनर्स्थापनाका कामहरू हुन नसकेको भनेर गुनासोहरू आइरहेको छ। यो गुनासोका बारेमा यहाँले के भन्नुहुन्छ?
यहाँले भन्नुभयो जस्तै बाह्र जिल्लामा अलि बढी क्षति भएको हो। पर्सामा पछिल्लो तथ्याङ्क आज हामीले जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट छलफल गरेको र एउटा पारित गरेको तथ्याङ्क अनुसार 90 घरमा पूर्ण क्षति भएको छ, 306 घरमा हामीले क्षति भएको छ। सबै मिलाएर पछिल्लो तथ्याङ्क 396 भनेको करिब 400 संख्यामा क्षति भएको देखिया छ व्यक्तिगत सम्पत्तिमा। त्यो बाहेक स्कुल सङ्घ संस्थाहरू, विद्यालय, मदरसा, स्वास्थ्य चौकीहरू पनि छ। तर अब बाह्रमा अलिकति बढी क्षति भएको कारणले त्यहाँ सामूहिक मेस चल्नेदेखि लिएर त्यस्तो खालको प्रबन्ध गरिएको छ। बाह्र पर्सामा त्यस्तो सामूहिक मेसमा खानुपर्ने अवस्था छैन। कोही कसैले दाजुभाइ आफन्तकोमा एडजस्ट भएर बसेको अवस्था छ। त्यो बाहेक नेपाली सेनाले आजसम्ममा 126 घरमा बस्नुहुने खालको टेन्ट नै टाँगिदिइसकेका छ। मान्छेहरू त्यस्तो विपत्तिमा छैन, विपत्तिमा त छन् तर खानै नपाएर भोकै बस्नु परेको अवस्था छैन। दाल चामल, खाद्यान्न सामग्री, लत्ता कपडादेखि लिएर भाँडाकुँडाहरू पनि वितरण भइरहेको अवस्था छ। त्यसले गर्दा त्यस्तो चिन्ता गरिहाल्नुपर्ने अवस्था चाहिँ छैन।
अब जस्तै जुन हुरी प्रभावितहरू थिए, हिजो बेलुकी बर्सात भयो, दिउँसो त वीरगन्जमा ठुलै बर्सात भयो, तर बाह्रको जुन फेटा गाउँपालिका थियो त्यहाँ चाहिँ वीरगन्जको तुलनामा बर्सात कम भयो, तर राति फेरि चाहिँ बर्सात भयो। त्यस कारणले गर्दाखेरि त्यो जो टेन्ट र तिरपालमा बसेका बाह्रका जो आँधीहुरी प्रभावितहरू थियो उनीहरूको बिजोग भएको थियो। पर्सा जिल्लामा हिजो बेलुकी र राति पानी परिसकेपछि उनीहरूको अवस्था के छ?
हिजो आजसम्ममा नेपाली सेनाले 126 परिवारका लागि बस्न हुने खालको सुरक्षित खालको टेन्टको व्यवस्था गरिदिएको छ, खास गरी पूर्ण क्षतिवालालाई केन्द्रित गरेर।
अनि
सेनाकै नेतृत्वमा त्यो छाना उडाएका घरहरूमा तिरपालको छाना बनाएर त्यसलाई चाहिँ सुरक्षित राख्ने कामहरू पनि भएको छ। भन्दाखेरि अहिले हामीले राहतको कुरा गर्दाखेरि बास र गाँसको कुराकानी गर्नुपर्ने हुन्छ।
हजुर,
बास भनेको मान्छेहरूलाई खुला आकाशमुनि बस्नबाट जोगाउने कुरा चाहिँ बासको प्रबन्धको कुरा हो। म चाहिँ सम्बन्धित वडाका वडाध्यक्षहरू लगायत स्थानीय जनप्रतिनिधिहरूसँग निरन्तर सम्पर्कमा छु। पर्सामा खुला आकाशमुनि बस्न परेको छैन मान्छेहरूलाई, उनीहरू या त मैले अघि भने जस्तो टेन्टमा, सेनाले बनाइदिएको टेन्टमा, या त चाहिँ आफन्तकोमा बसिरहनु भएको छ उहाँहरू। खानेकुराको लागि पनि हाम्रो बढी क्षति भएको वडा नम्बर 22 जगन्नाथपुरमा हो, त्यहाँ 3-4 चरणमा राहत वितरण भइसकेको छ।
त्यहाँ खानेकुराको अभाव छैन,
मतलब उहाँहरू भोगै पर्ने अवस्था छैन। तिन चार चरण त खानेकुरा मात्रै राहत वितरण भएको छ त्यहाँ,
हजुर।
त्यसपछि दोस्रो प्रभावित सुकचैनामा हो, त्यहाँ पनि धेरै चरणमा राहत वितरण भएको छ। बरु यहाँले भन्नुभए जस्तो चाहिँ अलिकति छोरी लगायत अनि चाहिँ सगुवा प्रसैनी जिरा भवानी जहाँ एक दुईजनाको घर मात्रै त्यस्तो खेती भएको छ, त्यो पनि बढी आंशिक खेती छ, त्यस्तोमा हामी राहत लिएर पुग्न सकेका छैनौँ।
त्यो कारण चाहिँ के होला, त्यहाँसम्म तपाईँहरू पुग्न नसकेको कारण चाहिँ के होला?
बढी समस्या जहाँ छ त्यहाँ केन्द्रित भएर हो, उहाँहरूबाट धेरै माग गुनासो पनि आएको छैन। हामीले पनि अब एक घरका लागि त्यहाँ बोकेरै जान सकेको अवस्था छैन, त्यसले गर्दा
होइन, त्यहाँका पनि प्रभावित जो जनता छन् उनीहरूलाई पनि त एउटा हुन्छ होला नि। अब हुरी प्रभावित भएको सबभन्दा बढी भएको क्षेत्रहरूमा चाहिँ मान्छेहरू पुगे छन्, भिड लागेका छ, रमिता लागेका छ, हामी कहाँ चाहिँ कोहीसँग हाम्रो राज्यको एउटा निकाय समेत चाहिँ हामी कहाँ चाहिँ अनुहार समेत देखाउन आउन पाएन भनेर चाहिँ गुनासो त छ।
वर्षाकै न्युजमा हेर्नुभयो, जगन्नाथपुरमा हेर्नुभयो भने कम्तीमा चार पटक भन्दा बढी पटक चाहिँ त्यहाँ राहत वितरण भएको छ,
हजुर हजुर,
कभर गर्ने गरी सुकचैनामा त्यस्तै भएको छ। मैले भने नि मेरो गाउँघरतिरको अवस्था हाम्रो अलिकति सहयोगी नेचर छ, मान्छेहरू आपसमा अप्ठ्यारो पर्दाखेरि गाउँभरिमा एउटा घर त्यहाँ पर्दा अरूले पनि सहयोग गरेको, खास गरी स्थानीय सरकारलाई मैले भनिरहेको छु। अब त सानो स्केलमा हुँदा स्थानीय सरकारले पनि म्यानेज गर्न सक्छ, उहाँहरूले चाहिँ राहत उपलब्ध गराउनु चाहिँ भनेर मैले त्यहाँ भनिरहेको छु। घर बिगत त्यो पनि आंशिक खेती भएको छानो हल्का उडाएको ठाउँहरूमा हामी यताबाट राहत लिएर पुग्न त्यति अत्यावश्यक पनि पहिलो चरणमा भएन,
त्यस्तो
चरणमा त्यहाँ जाने कुरा छँदैछ। तर स्थानीय सरकारले पनि हामीले यहाँ म्यानेज गरेका छौँ, त्यति धेरै भए अवस्था छैन भनेको कारणले पनि त्यतातिर अहिले पुग्न सकेको छैन। त्यो बाहेक हो यहाँले भन्नुभएको जस्तो त्यहाँ चाहिँ बाह्रमा राहत लिएर जानेको भिड छ, त्यो धेरै भिड भएर अस्तव्यस्त भएको कुरा पनि त्यहाँको प्रशासनले मतलब त्यहाँको शीर्षकहरूसँग कुरा हुँदा त्यस्तो सुन्न पाइन्छ। अब धेरै मान्छे भिड लाग्दैमा मान्छेलाई राहत सुल हुने अथवा सहयोग पाउने सबै कुरा जुट्ने होइन, पहिलो चरणमा मान्छेहरूलाई गाँस र बाँसको समस्या नहोस् भन्ने हिसाबले आवश्यक प्रबन्ध गर्ने हो। त्यसपछि अब स्थायी बसोबास बनाउने कुरामा प्रदेश सरकारले सङ्घीय सरकारले आवश्यक तयारी गरिरहेछ। विपदमा परेका मान्छेलाई कसरी दीर्घकालीन रूपमा सुखी र सहज बनाउन सकिन्छ भन्ने खालको कुरा सबैको ध्यान आकर्षण भएको विषय हो, त्यो अनुसार आवश्यक काम पनि भइरहेछ। हामी कहाँ अलिकति थोरै स्केलमा भएको हुनाले काम गर्न अलिक सहज भएको कारणले पनि हुनसक्छ, मलाई लाग्छ वर्षामा त्यति धेरै भयावह अवस्था।
अब यो ठिक छ, अब तत्कालका लागि चाहिँ मान्छे भोकै पर्ने अवस्था छैन पर्सा जिल्लाका प्रभावितहरूको सन्दर्भमा कुरा गर्दाखेरि, यहाँहरूको तर्फबाट पनि अन्य दाताहरूको तर्फबाट पनि त्यहाँ पटक पटक राहतका सामग्री पुगिसकेका छन्। यहाँले भर्खरै जानकारी दिनुभयो 396 घरमा आंशिक र पूर्ण गरी 396 घरमा क्षति पुर्याएको छ पर्सा जिल्लामा, र 126 घरमा नेपाली सेनाले तत्काल बस्नुहुने खालको टेन्ट निर्माण गरिदिएको छ। त हिजै बेलुका एउटा पानी पर्यो, बिहान पनि पर्यो पर्सा जिल्लामा। अब बर्सातको मौसम पनि सुरु भइसकेको भन्दा पनि हुन्छ, अब झन् यो चैत अनि वैशाखमा आँधीहुरी आउने सम्भावना पनि एकदमै धेरै हुन्छ, र अहिले अस्थायी रूपमा निर्माण गरिएको टेन्टहरूमा आउने बर्सात र आउने आँधी अथवा हुरीले थ्याक्न सक्ने अवस्था छैन। त्यसकारण सङ्घीय सरकारले पनि प्रत्येक प्रभावितहरूका लागि घर बनाइदिने भनेर 3 दिन अगाडि मात्रै निर्णय पनि गरिसकेको अवस्था छ, र त्यो घर निर्माणको लागि चाहिँ प्रदेश 2 सचिवको संयोजकत्वमा एउटा कार्यदल पनि गठन छ। त्यो कार्यदलको सदस्य पर्साका प्रमुख जिल्ला अधिकारी र बाराका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, पर्साको प्रमुख जिल्ला अधिकारी तपाईँ नै हुनुहुन्छ। अब यो कार्यदल जुन गठन भएको छ, बारा पर्सा दुवै जिल्लाका हुरीबाट प्रभावित घरबार विहीन भएकाहरूलाई घर बनाउने जुन निर्णय सङ्घीय सरकारले गरेको छ, त्यो विषयमा चाहिँ यहाँ कार्यदलको सदस्य भएको नाताले पनि मैले सोध्दैछु, कतिको अगाडि यो कार्यदलले आफ्नो काम अथवा प्रगति अगाडि बढाइसकेको छ, के छ अवस्था, सुरसार के गर्नुभएको छ?
विपद व्यवस्थापनमा निश्चित चरणहरू हुन्छन्। हामीले पहिलो 2 दिन जति चाहिँ मान्छेलाई राहतमा पनि केन्द्रित नभएर उद्धार र उपचारमा केन्द्रित भयो, अनि आज घटना घटेको 7 दिन भएको छ। पछिल्लो 5 दिन चाहिँ हामी राहत केन्द्रित भयौँ। यहाँले भन्नुभयो जस्तो अब पुनर्निर्माण पुनस्थापनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता छ, यो तेस्रो चरणको कार्यक्रम हो, अब त्यसमा हामी प्रवेश गर्दैछौँ। नेपाल सरकारले निर्णय गरे अनुसार त्यसका लागि एउटा समिति बनाइएको छ, जो यहाँले भनि नै सक्नुभयो। मलाई प्रमुख सचिवले फोन गरेर अब यसरी काम गर्नुपर्नेछ भन्ने खालले कुरा गरिसक्नु भएको छ। 1-2 दिनमा सायद हामी सबै त्यो जुन निर्णयमा समावेश गरिएका पदाधिकारीहरू छौँ, संयुक्त रूपमा बैठक बस्छ। तथ्याङ्कहरू नभएको अवस्थामा हामी काम गर्न सक्दैनौँ। पर्सा जिल्लामा अलिकति कम स्केलमा क्षति भएको कारणले पनि हामी अब तथ्याङ्क लिइसकेका छौँ। बाह्र जिल्लामा तथ्याङ्क सङ्कलनको काम पनि सायद सँगसँगै चल्दैछ।
हजुर,
तथ्याङ्क जब आइपुग्छ त्यति बेला अब नेपाली सेनासँग सहकार्य गरेर डेढ महिना दुई महिनाभित्रमा भनेको अघि यहाँले भन्नुभयो जस्तो टेन्ट त्रिपालहरूमा हामीले बर्सातभन्दा अगाडि मात्रै बसाउने हो, बर्सातमा तिनीहरूले फेक्दैन। त्यसो भएर बर्सातभन्दा अगाडि उनीहरूलाई सुरक्षित घरमा सिफ्ट गर्ने हिसाबले आवश्यक काम गर्ने गरी जुन नेपाल सरकारले निर्णय गरेका छ, प्रदेश सरकारले त्यसमा सरलीकरण गरिरहेको छ, त्यही अनुरूप काम हुन्छ र हामी आशा गरौँ हामीले त्यो पुरस्थितिवाला प्रभावित परिवारलाई बर्खा अगाडि नै सुरक्षित घरमा सिफ्ट गर्न सक्छौँ।
अब यहाँले डेढदेखि दुई महिनाको कुरा गर्नुभयो, त्यो डेढ अहिलेसम्म तपाईँहरूको बैठक पनि बस्न सकिरहेको अवस्था छैन, अलिकति पनि हुर्याउँदा अथवा आकाशमा कालो बादल मडारिँदा जो घरबार विहीन भएकाहरू छन् उनीहरू आकाशतिर हेरेर भयभीत भइरहेको अवस्था पनि छ। अब यो डेढदेखि दुई महिनाभित्रमा चाहिँ घर बनिसक्ने भन्ने कुनै त्यस्तो सकिन्छ के छ सम्भावना छ पक्की संरचना
चाहिन्छ सबैको सहयोग जिल्ला अधिकारीले अथवा सचिवले कुनैले मात्रै गर्न भनेर जिम्मा दिउँ भने त
नेपाली सेनालाई दिने भनेको छ सरकारले,
नेपाली सेनाले पनि
गर्छ,
नेपाली सेनाले गर्छ, अनि मतलब जिम्मेवारी नेपाली सेनाको हुन्छ। तर नेपालीहरू आम नेपाली नागरिकहरू सहयोगी मनका मान्छेहरू छन्, सबैले सद्भाव राख्छन्, विपत्तिमा अरूलाई सहयोग गर्ने हाम्रो कल्चर पनि हो,
आम
नागरिकको सहयोग हुनु पर्यो, व्यवस्थापकीय नेतृत्व हामी गर्छौँ, सेनाले बनाउँछ, त्यो सबै हिसाबले हामी सबै मिल्यौँ भने असम्भव छैन। सबै मिलेर गर्दाखेरि यति दुःखमा परेका नागरिकहरूलाई त्यस्ता घर परिवारलाई बर्खाभन्दा अगाडि सुरक्षित घरमा सार्न सकिन्छ, म चाहिँ त्यसमा आशावादी र विश्वस्त छु।
अब अर्को एउटा प्रसङ्ग यो आँधीहुरीसँगै जोडौँ होइन, विभिन्न सञ्चार माध्यमहरूमा पनि हिजोदेखि आइरहेका छन् खबरहरू, आज पनि सञ्चार माध्यमहरूमा पत्र पत्रिका एफएम रेडियोहरू टेलिभिजनमा आइरहेका छन्, जुन अहिले पनि वीरगन्जका विभिन्न अस्पतालमा उपचार गराइरहेका आँधीहुरीमा परेर घाइते भएकाहरूको उपचारमा चाहिँ अलिकति लापरवाही जस्तो देखिएको छ, किनकि घटना भए लगत्तै सङ्घीय र प्रदेश सरकारले घाइतेहरूको उपचार खर्च निशुल्क हुन्छ भनेर घोषणा गरिसकेको अवस्था थियो, तर वीरगन्जमा अहिले उपचार गराइरहेका पर्सा र बाराका केही घाइतेहरूको गुनासो के छ भने उपचार फिस त अस्पतालले लिएको छैन तर औषधि किन्नुपर्ने बाध्यता छ, हामी आफ्नै गोजोबाट पैसा खर्च गरेर औषधि किनिरहेका छौँ भनेर गुनासो उनीहरूले गरिरहेका छन्। तपाईँले पनि र मुख्यमन्त्री र सांसदसहितको टोलीसहित गएर अस्पतालहरूमा निरीक्षण गर्नुभयो, अवस्था के पाउनुभयो तपाईँहरूले?
पहिलो कुरा त के हो भने अस्पतालहरूले विपत्तिको समयमा मान्छेलाई सहज रूपमा उपचार गरे त्यसलाई हामीले धन्यवाद दिनुपर्छ, र कसैलाई पनि सबै कुरा छोपेर नराम्रो कुरा मात्रै औलायौँ भने काम गर्ने मान्छेको मनोबल पनि घट्छ। त्यस अर्थमा अस्पतालहरूले
हामीले कसैलाई मनोबल गिराउने कुरा गर्न खोजेको होइन, मैले
भन्दैछु त्यो विपत्तिको समयमा काम गर्ने सबैलाई हामीले धन्यवाद दिन, प्रशंसा गर्न, इन्करेज गर्न जरुरी छ, जुन नेपाल सरकारले प्रदेश सरकारले पनि निर्णय गरेर उनीहरूलाई धन्यवाद दिइसकेका छ। रह्यो कुरा धेरै मान्छेहरू उपचार गरेर गइसकेका छन्, कतिपय भनेको आजको मितिमा हेर्दा करिब 100 जनाको संख्यामा,
102 जना छन् नेसनल मेडिकल कलेजमा। भर्खरै मैले जिल्ला प्रहरी कार्यालय पर्साबाट तथ्याङ्क लिएँ, 102 जना छन् वीरगन्जका विभिन्न हस्पिटलमा, नेसनल मेडिकल कलेजमा 69 जना, नारायणी अस्पतालमा 14 जना, वीरगन्ज हेल्थ केयरमा 14 जना छन्।
मैले सजिलोको लागि करिब 100 जना भनेको, 102 तपाईँले भन्नुभयो ठिकै छ, ती मान्छेहरूले उपचार गराइरहेका छन् र एका ठाउँमा मान्छेहरूले हामीले आफूले पैसा किन्न पैसा तिरेर उसले किन्न पऱ्यो, अनि चाहिँ हस्पिटलमा राखेको धरौटी फिर्ता भएन भन्ने यस्ता गुनासाहरू हामी कहाँ नआएको होइन आएको थियो।
हजुर,
त्यस्तो गुनासा आउन साथ हामीले इन्डिभिजुअली फलानाको यस्तो रहेछ त्यसलाई चाहिँ यसो गरिदिनुहोस् भनेर निशुल्क उपचार गराउने जुन सरकारको नीति छ त्यो अनुरूप सहजीकरण गरिरहेछौँ र हामीले यसो गरिदिनुहोस् भनेको ठाउँमा अस्पतालहरूले नाइनास्ती गरेर अवज्ञा गरेको छैन। अहिलेसम्म केसमा हुनसक्छ कसैको हामीसम्म सूचना नआइपुगेर उनीहरूले भन्न नसकेर त्यस्तो औषधिको पैसा
होइन यस्तो समस्या देखियो, म अलिकति यहाँलाई अलिकति प्रश्न पारिदिउँ। सरकारी अस्पतालमा पनि निजी अस्पताललाई नाम चाहिँ नतोकौँ होइन, निजी अस्पतालमा औषधि पनि निशुल्क उपलब्ध गराउने भनेर तपाईँहरूले सरकारले निर्देशन दिइसकेपछि निशुल्क औषधि उपलब्ध गराउने भनेर सम्बन्धित निजी अस्पतालले पनि उपलब्ध गराएकै हुन्। तर त्यो औषधि डक्टरले प्रिस्क्रिप्सन पुर्जीमा लेखिदिएपछि त्यो औषधि किनेर ल्याउनको लागि त्यो पुर्जीमा अस्पतालले तोकेको एकजना मान्छेको हस्ताक्षर चाहिँदो रहेछ, अनि मात्र औषधि पसलले औषधि निशुल्क दिने रहेछ। तर त्यो हस्ताक्षर गरिदिने मान्छे नै बेपत्ता हुने, उसलाई खोज्दा पनि नभेटिनेको कारणले गर्दाखेरि हामीले चाहिँ आफ्नो खल्तीबाट औषधि किनेर ल्याइरहनु परेको गुनासो चाहिँ बिरामी र उनीहरूको कुरुहरूको।
त्यस्तो केसमा मुख्यमन्त्रीज्यूले उपस्थित भएर निर्देशन दिइसक्नुहुन्छ, त्यस्तो बिल चाहिँ पैसा पाइन्छ भनिसकेपछि अब पैसा चाहिँ अप्ठ्यारो परेको होला मान्छेलाई, मेरो पैसा फिर्ता हुँदैन कि भन्ने तनाव होला। त्यो हिसाबले मैले अब घरको चिन्तालाई सकारात्मक रूपमा बुझेकै छ। तपाईँ जस्ता मिडिया कर्मीहरूले पनि त्यसमा आवश्यक सहजीकरण गरिदिनु पर्छ, सहयोग गर्नुपर्छ, त्यो पनि म मान्दछु। सबैले तपाईँले मैले उहाँहरू सबैले मिलेर त्यो पैसा फिर्ता दिलाइदिने, औषधि केन्द्रलाई आएको पैसा फिर्ता दिलाइदिने, उनीहरूको सहज रूपमा उपचार घरसम्म पुऱ्याइदिने भूमिका हाल्छ। मौखिक रूपमा लिखित रूपमा आइरहन्छ, त्यसो भएर अस्पतालको पनि सहयोग पक्कै पाइन्छ यी कुराहरूमा। त्यसो भएर त्यस्तो केसहरूलाई निराकरण गर्दै जानु हाम्रो पनि कर्तव्य हो। मैले यो सरकारको नीति पूर्ण रूपमा लागू गर्नको लागि हामी प्रतिबद्ध छौँ। कसैले सूचना हामीलाई गर्यो भने त्यसमा सहजीकरण पनि गरिरहेको
र जसले अहिलेसम्म किनेको छ आफ्नो गोजोबाट त्यो बिल चाहिँ दियो भने पैसा फिर्ता पाइन्छ। हाम्रो आग्रह, हाम्रो अन्त्यमा म त हाम्रो आग्रह पनि तपाईँलाई के छ भने र राज्यको निकायलाई के छ भने कमसेकम बेला बेलामा गएर घाइतेहरूलाई भेटेर त्यो विषयमा अनुगमन गरिदिनुहोस् भन्ने हाम्रो आग्रह मात्रै हो। कसैलाई चाहिँ मनोबल गिराउने, उसले गरेको राम्रो कामको चाहिँ हामीले खेदो खन्ने चाहिँ होइन। बिरामी र कुरुवाहरू मर्कामा परे त्यहाँ यहाँहरूको निगरानी अनुगमन र भेटघाट बिरामी र कुरुवाहरूसँग निरन्तर बेला बेलामा भइरहोस् भन्ने हाम्रो आग्रह।
हामी पुगिरहेको छ, ठिक छ, सबैले अनुगमन गरौँ। म चाहिँ त्यसको लागि तपाईँको
हस् हस् हामीसँग कुराकानी गरिदिनु भयो प्रमुख जिल्ला अधिकारीजी, यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो पर्साका प्रमुख जिल्ला अधिकारी हुन्, जिल्ला विपद व्यवस्थापन समिति पर्साका संयोजक नारायण प्रसाद भट्टराईजी। खास गरी आइतबार आएको आँधी हुरीले पर्सा र बाह्रमा पुर्याएको क्षतिमा पनि खास गरी पर्सा जिल्लामा भौतिक क्षति जहाँ पुर्याएको छ त्यहाँ प्रभावितहरूको लागि बाँस र घाँसको व्यवस्था के छ र त्यो सँगसँगै अस्पतालमा घाइते जुन बिरामीहरू छन् अहिले पनि उपचारमा वीरगन्जका विभिन्न अस्पतालमा उनीहरूको उपचार कसरी चलिरहेको छ र त्यो सँगसँगै जुन प्रभावितहरूका लागि घर बनाइदिने भनेर सङ्घीय सरकारले घोषणा गरेको छ, निर्णय गरेको छ र त्यो सँगसँगै घर बनाउनका लागि कार्यदल गठन गरेको छ, त्यो कार्यदलको कार्यदलको एक सदस्य पनि उहाँ हुनुहुन्छ र त्यो कार्यदलले घर निर्माणको कुरा चाहिँ कहाँसम्म पुर्याएको छ भन्ने विषयमा हामीसँग कुराकानी गर्दै कार्यक्रम जनसरकारमा आजका लागि निर्धारित समय सकिन लागेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो यसका लागि यहाँलाई धन्यवाद। प्राविधिक मित्र दिपेन्द्रलाई पनि धन्यवाद। भोलि फेरि हामी जनतासँग जोडिएका विषय लिएर उपस्थित हुने नै छौँ। आजका लागि म क्रान्ति शाह बिदा चाहन्छु। नमस्कार।